अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र तुला अधिकारीको हार्दिक स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्जको बागेश्वरी मन्दिरको भेटी व्यवस्थापन अपारदर्शी, आयव्यय पारदर्शी गर्न अदालतले दिएको निर्देशन 5 महिनादेखि लत्याइँदै।
ऊर्जा मन्त्रीकै गृह जिल्ला रुकुममा दैनिक 22 घण्टा लोडसेडिङ, बाँकेको अगैयामा भारतीय सेनामा काम गरेकाहरूका लागि क्याम्प बस्दै।
सामाजिक सुरक्षा भत्ताको दुरुपयोग छानबिन गर्न अख्तियार टोली जाजरकोटका गाउँमा, जाजरकोटमै सुन्तलाबाट वर्षमा 1.5 करोड भित्रियो, जीवन स्तर माथि उठ्दै।
र 7 राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल छनौटमा बर्दिया पहिलो, भलिबलमा दाङ र बर्दिया र सुटिङमा बाँकेको वर्चस्व।
नेपालको कानुन अनुसार परिवारको सहमतिमा 18 वर्ष र आफू खुसी 20 वर्ष उमेर पुगेपछि गरेको विवाह मात्र कानुनी विवाह हो। यो भन्दा कम उमेरमा गरिएको विवाह बाल विवाह मानिन्छ।
बाल विवाहका कारण बाल बालिकाहरूले शिक्षा पुरा गर्न सक्दैनन्, उनीहरूले जीवनभर विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू भोग्नु पर्दछ।
बाल विवाहकै कारण उमेर नपुगी गर्भ रहँदा आमा तथा बच्चाको ज्यान पनि जान सक्छ, साथै गरिबी र पिछडापनको मुख्य कारण बाल विवाह पनि हो।
बाल विवाहकै कारण किशोरीहरू घरेलु हिंसामा पर्नु परेको छ।
बाल विवाह गैर कानुनी कार्य हो। बाल विवाहमा संलग्नलाई अधिकतम 3 वर्षको कैद र रु 10,000 जरिवाना हुन सक्छ।
अत यस्तो गैर कानुनी कार्य नगरौँ र नगराउँ। बाल विवाह रोक्न सबै एकजुट बनौ। हामी सबैको प्रयासले बाल विवाह रोकी सभ्य र समृद्ध समाजको निर्माण गर्न सकिन्छ।
भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
पश्चिम डायरीको सुरुमा नेपालगञ्जको बागेश्वरी मन्दिरको भेटी व्यवस्थापन अपारदर्शी भएको विषयको खबर छ। अदालतले आयव्यय पारदर्शी गर्न 5 महिना पहिला निर्देशन दिए पनि त्यसको कार्यान्वयन पनि हुन सकेको छैन। पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिर, मन्दिर दर्शन गर्न र विभिन्न धार्मिक कार्य गर्न देश विदेशबाट वार्षिक कति भक्तजन आउँछन् र उनीहरूबाट कति दान दक्षिणा प्राप्त हुन्छ यकिन छैन। अनुमानमा वार्षिक 50 लाख रुपियाँ बराबर नगद तथा सुनचाँदी सङ्कलन हुन्छ। अहिलेसम्म दान दक्षिणाको कुनै हिसाब गरिएको छैन। वर्षौँदेखि मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र महन्त हरिहरनाथ योगीले दान दक्षिणा प्रयोग गरिरहनु भएको छ। बडा दशैं र चैते दशैंमा भक्तजनको उपस्थिति बाक्लो हुन्छ, त्यस समयमा अत्यधिक दान दक्षिणा प्राप्त हुन्छ। बडा दशैं र चैते दशैंमा मन्दिरमा बढी दान दक्षिणा प्राप्त हुन्छ, त्यसकारण त्यस समयमा मूल महन्त र महन्त दुवैजनाले समय दिनुहुन्छ र दान दक्षिणा बराबर बाँड्नुहुन्छ, मन्दिरका एक कर्मचारीले बताएका छन्। उनका अनुसार अन्य बेला भने मूल महन्त र महन्तले 15-15 दिनको पालो गरी मन्दिरमा समय दिनुहुन्छ र दान दक्षिणा बाँड्नुहुन्छ। भक्तजनले दर्शन तथा पूजा गरे बापत सङ्कलन हुने दान दक्षिणा नै बागेश्वरी मन्दिरको मुख्य आय स्रोत हो, तर यसलाई अहिलेसम्म मन्दिरको कोषमा जम्मा गरिएको छैन। यसबाहेक मन्दिरले सटर र पसलबाट मासिक भाडा उठाउँछ। मन्दिरमा हुने विवाह, विशेष पूजा र बलि चढाए बापत लिइने शुल्क सहित मासिक करिब 1 लाख रुपियाँ आमदानी हुने गरेको मन्दिरका कार्यालय प्रमुख राजु केसीको भनाइ छ। मन्दिरको बाहिरी आमदानीले मात्र सम्पूर्ण खर्च व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन्। बाहिरको आमदानी मात्र गुठी कोषमा जम्मा हुन्छ, भित्रको दान भेटी जति सबै महन्तज्यूले बाँड्नुहुन्छ उनले भने। केसीसहित मन्दिरमा 4 कर्मचारी छन्। बाहिरको आमदानीले कर्मचारीको तलब लगायत विभिन्न खर्च धानेको केसीको भनाइ छ। मन्दिरका लागि पानी, खानेपानी संस्थानले निशुल्क व्यवस्था गरेको छ भने मन्दिरको नाममा करिब 5 लाख विद्युत महसुल बकेउता छ। मन्दिर व्यवस्थापनका लागि 2057 गठित समितिको हालसम्म बैठक बसेको अभिलेख छैन। समितिका सदस्य निष्क्रिय जस्तै रहेका छन्। समितिको अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी समेत यसबारे बेखबर देखिन्छन्। मन्दिरबाट प्राप्त हुने दान दक्षिणा पारदर्शी गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ। अदालतले व्यवस्थित र पारदर्शी बनाउन दिएको म्याद पनि 5 महिना नाग्यो, कार्यान्वयन चाहिँ छैन। अर्जुन ओलीले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
ऊर्जा मन्त्री जनार्दन शर्माको गृह जिल्ला रुकुममा दैनिक 22 घण्टा लोड सेडिङ पुगेको छ। दैनिक 2 घण्टा मात्र विद्युत आपूर्ति भएपछि सर्वसाधारण मारमा परेका छन्। यसअघि दैनिक 4 घण्टासम्म विद्युत आपूर्ति हुने गरेको थियो। माग अनुरूप विद्युत आपूर्ति हुन नसक्दा लोड सेडिङ बढेको रुकुमेली विद्युत उपभोक्ता समितिका कार्यालय प्रमुख रामबहादुर केसीले बताउनुभयो। पछिल्लो समय विद्युतीय सामग्रीको प्रयोग समेत बढेको उहाँले बताउनु भएको छ। आजको नागरिक पश्चिमेलीमा गणेश विकले रुकुमबाट खबर लेख्नु भएको छ।
सामाजिक सुरक्षा भत्तामा अनियमितता बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जाजरकोटका दुर्गम गाउँ पुगेर स्थलगत छानबिन थालेको छ। अख्तियारको सुर्खेतस्थित क्षेत्रीय कार्यालयको टोलीले जिल्लाको पश्चिम भेगस्थित सुनाउली गाविसका 9 वडामा पुगेर छानबिन थालेको हो। अख्तियार टोलीले छानबिनका क्रममा अधिकांश नक्कली भरपाई बनाएर भत्ता हिनामिना गरेको तथ्य फेला पारेको जनाएको छ। भीमबहादुर सिंहले कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
जाजरकोटको ढिमे एक दमदालाका किसानको बगैँचामा लटरम्म सुन्तला फलेका छन्। यहाँका झण्डै 100 कृषकका बगैँचाको सुन्तलाले यति बेला गाउँ नै पहेँलो देखिन्छ। दमदालाका शक्तिबहादुर ओली, कर्णबहादुर थापा, दिल्लीबहादुर थापा, शिव मल्ल, मानबहादुर थापा, कमान थापा, शेरबहादुर मल्ल, शान्तबहादुर मल्ल, सर्जन थापा लगायतका व्यावसायिक रूपमा सुन्तला खेतीमा लागेका छन्। यहाँका किसानको बगैँचामा लटरम्म फलेका सुन्तलाले यही वर्ष 1.5 करोड गाउँमा भित्राएका छन्। यस गाउँमा किसानले एकै सिजनमा सुन्तलाबाटै कम्तीमा 2-10 लाखसम्म आमदानी गर्ने गरेको बताएका छन्। एकै वर्षमा 1.5 करोड भित्रिएको छ। हरेक परिवारको 3 फल्न थालेका रुख रहेका छन्। 20 वर्ष अघिबाट उनीहरूले व्यावसायिक सुन्तला खेती सुरु गरेका हुन्। कान्तिपुर दैनिकमा भीमबहादुर सिंहले जाजरकोटबाटै खबर लेख्नु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विभाजित माओवादी मिल्नुको विकल्प नभएको बताउनु भएको छ। हामीले सशस्त्र क्रान्ति गर्दा जुन मुद्दा उठाएका थियौँ अहिलेको संविधानले तिनै मुद्दा स्थापित गरेको छ। हिजो सुर्खेतमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, उपलब्धिको स्वामित्व लिने बेला माओवादी छिन्नभिन्न हुनु राम्रो होइन, सबै माओवादी एकजुट हुन आवश्यक छ। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता माओवादीको एजेन्डा भएको प्रचण्डको भनाइ छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले पार्टीलाई एकताबद्ध गर्न आफूले कुनै कसर बाँकी नराख्ने पनि सुर्खेतमा बताउनुभयो। पश्चिम डायरीमा नेपालगञ्जमा आधुनिक बस पार्क निर्माणको गति सुस्त,
ठेकेदारको अलिकति सुस्त काम गर्ने सुस्त स्थितिमा भइराखेको अवस्था छ,
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बिचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोड्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081-414-007 र 98-482-63-399।
टिसा ज्वेल्स एन्ड डायमन्ड्स, नेपालको एकमात्र 100% गुणस्तर प्रमाणित अन्तर्राष्ट्रिय सर्टिफाइड हीरा र हलमार्क भएका प्रमाणित सुन, अधि राज्यभरि एकै मूल्यमा उपलब्ध, सधैँ कस्टमर केयर सर्भिस प्रति समर्पित। टिसा ज्वेल्स एन्ड डायमन्ड्स
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानुन अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौँ। रङ्गीचङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोगबारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौँ। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुराप्रति सदैव सचेत रहौँ। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
साँझ पनि डक्टर, बिहान पनि डक्टर, दिउँसो पनि डक्टर, राति पनि डक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081-560-063। खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाँके।
वाओ, बर्गर र पिज्जा!
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। 2 पिज्जा खाँदा 1 पिज्जा फ्री, मात्र मूल्य रु 160 मा।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145-55221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार FM.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेका कारण नेपालगञ्जमा आधुनिक बस पार्क निर्माणले गति लिन सकेको छैन। कामले गति लिन नसकेकाले तोकिएको अवधिमा काम नसकिने छनक देखिएको छ। 15 महिनामा काम सक्ने सम्झौता भए पनि आधा समय बितिसक्दा समेत जगको काम पनि पुरा भएको छैन। थप कुराकानी गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर सूरज कुमार गुप्ता।
यो 15 महिनाभित्र यसको टार्गेट हो सक्नुपर्ने। काम अलि स्लो छ अहिलेको अवस्थामा। हामीले ठेकेदारलाई तताइराखेका छौँ, काम चाँडै गर, यो अनुसारले तैँले काम कहिले भ्याउँछस् भनेर। उसले पनि म टाइमभित्रै सक्छु भन्ने किसिमको कमिटमेन्टहरू गरिराखेका छ। हामीसँग
अहिलेसम्म कति महिना बितिसक्यो?
सम्म झन्डै 8 महिना हुन लाग्यो।
जग पनि पुरा निर्माण भइसकेको छैन त्यहाँ, पुरा हुन्छ त?
जगभन्दा पनि बाउन्ड्री वाल हाम्रो कम्प्लिट भइसकेको छ। टर्मिनल बिल्डिङको तपाईँको डिपिसी लेभलसम्म कन्स्ट्रक्सन गरिसकेको छ। टोयलेट ब्लकको अप टु रुफ लेभलसम्म ल्याइसकेको छ। र यो बस पार्क रोड अहिले हुलाकी राजमार्ग अन्तर्गत पर्ने भएको हुनाले हामीसँग एक्जिस्टिङ सपिङ बिल्डिङ थियो। त्यो सपिङ बिल्डिङलाई अहिलेको अवस्थामा बरु त्यसैमाथि तल्ला थपेर काम चलाउने कि भन्ने सोच थियो। र अहिले आउँदाखेरि कस्तो देखियो भने त्यो पनि हुलाकी सडकको राइट अफ एरियाभित्र पर्ने भएपछि हामीले त्यो चिजलाई अब ठेकेदारलाई केही समयसम्म हामीले सपिङ बिल्डिङ बनाउने भन्ने कुरो रोकिराखेको अवस्था थियो। त्यो चाहिँ अब अहिले उसलाई यो पनि गर्नुपर्छ भनेर हामीले अर्डर गरेको छ।
अलि ढिला निर्माण भइरहेको जस्तो लाग्दैन यहाँहरूलाई?
अलिकति सुस्त त सुस्तै भएको छ। ठेकेदारको काम कारवाही त्यस्तै हुन्छ। बिचमा दसैँ तिहार बिदाहरू पर्यो। दसैँ तिहारमा जेनरली लेबर सेबर पनि आफ्नो दसैँ मनाउन तिहार मनाउन घरतिर जाने भएको हुनाले सुस्त भएको छ। तर यसमा हामीले ठेकेदारलाई बेला बेला तताइराखेका छौँ। उसले पनि समयभित्रै काम सम्पन्न गर्छु भन्ने प्रतिबद्धता व्यक्त गरिराखेका छ।
यदि समयमै काम पुरा भएन भने के हुन्छ?
अहिलेलाई त समयभित्रै काम पुरा हुन्छ भन्ने सोच राखौँ।
उसको काम हेराइले त समयमै पुरा नहोला जस्तो छ। त्यहाँका स्थानीयले पनि गुनासो गर्न थालिसकेका छन्।
सबै कुरालाई दृष्टिगत गर्दै नै हामीले ठेकेदारले अहिले पनि काम अलिकति स्फूर्त रूपले गर्यो भने उसले टाइमभित्रै सक्छ। र जहाँसम्म बस पार्किङको कुराहरू छ, बसलाई हामीले व्यवस्थित रूपले पार्किङ गर्नलाई बस पार्क एरियाको 2/3 एरियामा कन्स्ट्रक्सनको पार्ट र 1/3 एरियामा हामीले त्यो उसमा बस पार्किङहरूको लागि एरिया छुट्याइदिएका छौँ। बसहरू त्यहीँ पार्किङ हुन्छ, त्यहीँबाट चाहिने पिकअप प्यासेन्जर लोड गर्ने, अपलोड गर्ने काम चाहिने त्यहीँबाट हुन्छ।
त्यस्तो केही समस्या छ अहिले यहाँहरूलाई?
समस्या त अहिले खासै त्यस्तो केही देखिएको छैन। अब अलिकति के हो भने नगरपालिकाको एक्लो प्रयासले मात्रै सबै कुरो सम्भव हुँदैन। बस पार्क निर्माणमा अब खास गरेर बस समितिहरू स्थानीय पब्लिकहरूले पनि सक्दो सहयोग गर्नुपर्छ। टाइमली बस पार्क बन्यो भने सबैलाई फाइदा हुन्छ।
बस पार्क निर्माण गर्दाखेरि अरूको सहयोग चाहिँ कसरी हुन्छ? त्यहाँ
जुन पार्ट उनीहरूलाई छुट्याइदिएको छ त्यही पार्टभित्र बस सञ्चालन गर्ने प्रक्रिया गरिदिनुपर्छ। स्थानीयले पनि होइन बेला बेलामा अब त्यहाँ कहिले लेबर कहिले मिस्त्री कहिले को हुँदैन त्यसलाई भनौँ न स्थानीय स्तरबाट पनि ती चिजहरूलाई फोर्स गरिराख्नुपर्छ, प्रेसर अलिकति क्रिएट गरिराख्नुपर्छ कन्ट्र्याक्टरलाई पनि होइन। अब हामीले त गरि नै राखेका छौँ त्यही पनि उनीहरूले पनि यसरी चाहिँ नि अलिकति राम्रो इन्भाइरोमेन्टमा त्यो चिजहरूलाई बस पार्क बन्दैछ यसलाई चाहिँ अब हामीले उसलाई काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्छ न कि अब्सटेकल खडा हुनुपर्छ। त्यहाँ कतिपयले के गर्यो भने यो बिचमा पनि अब तारवार लगाएको चिजलाई तारवार काटेर पनि गाडीहरू इन्ट्री गर्ने या मोटरसाइकलहरू छिराउने या अन्यत्र चिजहरू पनि गर्ने गरेका थियो। तथापि अब त्यो चिजहरूले पनि केही डिस्टर्बेन्स त क्रिएट गर्छ र खास गरेर अब अहिले त मैले अघि नै पनि भनिसकेँ ठेकेदारको अलिकति सुस्त काम चाहिँ सुस्त स्थितिमा भइराखेको अवस्था छ।
कस्तो बन्छ त नेपालगञ्जमा बस पार्क, आधुनिक बस पार्क भन्नुभयो?
आधुनिक बस पार्क झन्डै अहिले हामीले 143 बसलाई पार्किङ गर्ने हिसाबले नयाँ टर्मिनल बिल्डिङ बन्दैछ। त्यसमा अब आधुनिक किसिमको टिकट काउन्टर र स्पेसहरू सबै प्रोभाइड गरिरहेको छ। त्यस्तै 3 सपिङ बिल्डिङहरू बन्न गइराखेका छ। चारैतिर ठुल्ठुला पर्खाल लगाएर बस पार्क एरियालाई कभर गरिएको छ। फुटपाथहरूको राम्रो व्यवस्था हुन्छ, ड्रेनेजको राम्रो व्यवस्था हुन्छ, रोडको राम्रो व्यवस्था हुन्छ।
ऋण लिएर चाहिँ किन बनाउन थाल्नुभयो?
यो समितिहरूको पनि डिमान्ड, अब पुरानो थोत्रो टर्मिनल बिल्डिङ थियो, बस पार्कहरू अव्यवस्थित तरिकाले भइराखेको थियो, यो मध्यपश्चिमकै बस पार्कको रूपमा डेभलप भएको अवस्था भइराखेको अवस्थामा यसलाई अलिकति ऋण लिएर भए पनि बनाऊ, नगरपालिकाको आफ्नै स्रोतले बनाउन नसक्ने भएपछि ऋण लिएर बनाउन लागेको।
नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज कुमार गुप्ता र खगेन्द्र दाहाल। दुर्गमका विद्यालयमा बाल विकास केन्द्रको सुधार गरिएपछि विद्यार्थीको भर्ना संख्या बढेको छ। जिल्ला शिक्षा कार्यालय रोल्पाका अनुसार सुधार गरिएका बाल विकास केन्द्रमा बालबालिका खेल्न सिक्न र पढ्नका लागि भर्ना हुने गरेको पाइएको छ। शिक्षा कार्यालयका अनुसार रोल्पामा 352 बाल विकास केन्द्र रहेका छन्। कान्तिपुर दैनिकमा काशीराम डाङीले खबर लेख्नु भएको छ।
ब्राउन सुगर बनाउन प्रयोग गरिने कच्चा पदार्थ अफिमको कारोबार गर्ने 2 जिल्ला अदालत जाजरकोटले 16 कैद र 8,00,000 जरिवाना गरेको छ। गत साउन 1 सदरमुकाम खलङ्गाबाट 1 किलो 400 ग्राम अफिमसहित पक्राउ परेका नायकबाट 6 निमबहादुर सिंह र सोही गाविस वडा नम्बर 8 कुशबहादुर महतारालाई जिल्ला अदालतले 16 कैद र 8,00,000 रुपियाँ जरिवाना गरेको हो। त्यस्तै अफिम कारोबारमा मतियारको काम गरेको भन्दै रुकुमको तकसेरा 1 टेकवीर बुढालाई 10 कैद र 8,00,000 जरिवानाको फैसला सुनाइएको छ।
पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नियम कानून जान्ने बुझ्नेबाटै भ्रष्टाचार हुने गरेको बताउनु भएको छ। उहाँले नजानेर गरेको घटना अहिलेसम्म आफूले नदेखेको दावी गर्नुभयो। घुस लिनेदेखि ठूल्ठूला भ्रष्टाचारका घटना जानेरै भएका छन्। त्यसको असर सर्वसाधारणमा परेको छ। भ्रष्टाचार विरुद्धको 13 अन्तर्राष्ट्रिय दिवसमा नेपालगञ्जमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, कानून बुझ्नेबाटै भ्रष्टाचार हुन थालेपछि कसरी मुलुक उभो लाग्छ? कान्तिपुर दैनिकमा खबर।
पश्चिम डायरीमा भ्रष्टाचार नियन्त्रणका लागि नागरिक सुझाव।
सम्पूर्ण नागरिकहरूलाई एकजुट भएर बोल्नुपर्छ।
नीति नै हो, राज्यबाट नीति चाहिँ त्यस्तै भएर चाहिँ चुस्त दुरुस्त प्रक्रियाहरू भयो भनेदेखि हुन्छ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
आँखाका बिरामीहरूलाई सुवर्ण अवसर। यही मङ्सिर 24 गते टिटिहिरियामा टिटिहिरिया गाविस र हेल्थ पोस्टको समन्वयमा र यही 26 गते कुसुममा खासकुसमा गाविस र हेल्थ पोस्टको समन्वयमा आँखा शिविर सञ्चालन हुन गइरहेकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ। हाम्रा सेवाहरू अपरेसन पछि यातायात औषधि, अपरेसन पछि चस्मा निशुल्क, साथै अपरेसनमा 50% छुटको पनि व्यवस्था गरिएको छ। आँखा दुखेको, पाकेको, मासु पलाएको, टाउको दुख्ने, आँखा तिर्मिराएको, डेढो आँखा भएको, नजिकको समस्या लगायत मोतिया बिन्दुको अपरेसन गरिन्छ। आयोजक होल्डिङ हेन्ड्स फाउन्डेसन बाके, संयोजक नेपालगञ्ज आँखा अस्पताल। सम्पर्क 98439-22735।
सूचना एस नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्थाको छैटौं साधारण सभा यही मङ्सिर 25 गते शनिबार बिहान 11 बजे साथी कृष्ण कटेज चारबाहिनी चोकमा हुन गइरहेको हुँदा पत्र नपाउनु हुने शेर सदस्यज्यूहरूलाई यसै सूचनालाई आधार मानि गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछ। नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था कारकादो परिवार। सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। दक्षिण एसियामा सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमध्ये नेपाल दोस्रो नम्बरमा पर्छ। अविकसित र विकासोन्मुख मुलुकको प्रमुख समस्याका रूपमा रहेको भ्रष्टाचार आर्थिक र सामाजिक विकासको प्रमुख बाधक हो। पछिल्ला अध्ययनहरूले नेपालमा हरेक वर्ष विभिन्न नयाँ स्वरूपबाट भ्रष्टाचारजन्य गतिविधि बढिरहेको देखाएका छन्। भ्रष्टाचार नियन्त्रणको उपाय के होला? सुझावसहित सुनौ नागरिक आवाज।
मेरो नाम नेहा जोशी हो। भ्रष्टाचारको भन्ने हो भने त यो धेरै सुरुदेखि यस्तो चल्दै आइरहेको छ होइन। कुनै पनि सङ्घ संस्थामा पैसा नदिएसम्म घुस नदिँदासम्म काम नहुने कि होइन, यसको लागि आन्दोलन गर्नु पर्यो। यो विरुद्ध चाहिँ हामीहरू बोल्नुपर्छ। चाहे त्यो एउटा नागरिकता बनाउनुदेखि लिएर किन नहोस्, चाहे त्यो अड्डा अदालत काम किन नहोस्, हरेक कुरामा भ्रष्टाचारी हुँदैछ। त्यसैले त्यो भ्रष्टाचारलाई कम गर्नको लागि हामी सम्पूर्ण नागरिकहरूलाई एकजुट भएर बोल्नुपर्छ।
मेरो कृष्णबहादुर मल्ल। भ्रष्टाचार भन्ने कुरा त एकदम मूर्त छ है। यसलाई हेर्ने हो भनेपछि जबसम्म भ्रष्टाचार चाहिँ होइन, बढी मुद्रामै नै भ्रष्टाचार हुने कुरा गरेको छ, चुहार छ होइन। सरकारले विशेष ध्यान चाहिँ सरकारी कार्यालय भए, जस्तै अब निर्माण व्यवसायहरू भए, सङ्घ संस्थाहरू भए, गैर सरकारी सङ्घ संस्थाहरूमा पनि बढी यस्ता कुराहरू देखिएका छन्। स्वयं हामीले भ्रष्टाचार हुनाले स्वयं आफैबाट नै सुरुवात गऱ्यौँ भने अझ राम्रो होला।
म लोकेन्द्र हमाल। भ्रष्टाचार गर्नलाई व्यक्तिगत स्वार्थभन्दा अलिक माथि उठ्नुपर्छ, त्यसरी कमाउन सकिन्छ एउटा व्यक्तिले।
म शिव देवकोटा। नीति नै हो, राज्यबाट नीति चाहिँ त्यस्तै भएर चाहिँ चुस्त दुरुस्त क्रियाहरू भयो भनेदेखि हुन्छ के अरे। आन्तरिक रूपमा त हामीले सुनिन्छ होइन, कतै मालपोतमा अथवा कहीँ लुगीछिपी मान्छेको घरै घर पनि पैसा दिन्छन्। अब राज्यले त्यही किसिमको चाहिँ बलियो मापदण्ड बनाउन सक्यो भनेदेखि भ्रष्टाचार चाहिँ निर्मूल हुनसक्छ। निर्मूलले त नहोला, जे होस् कम गर्ने हुनसक्छ।
मेरो नाम टिका गिरी। भ्रष्टाचारलाई अब घुस दिने र लिनलाई कारवाही गर्ने मेरो सोचमा।
सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले संसद सचिवालयमा थन्किएको सहकारी ऐन जसरी पनि ल्याउने बताउनु भएको छ। अब आउने ऐन सहकारी मैत्री रहेको उहाँको भनाइ छ। जिल्ला सहकारी संघ लिमिटेड बाँकेको 25 साधारण सभाको नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री थानीले सहकारीको सिद्धान्त अनुसार ऐन बनेको दावी गर्नुभयो।
अहिले हामीले एउटा ऐन तर्जुमा गर्न लागिरहेको अवस्था छ। यहाँको सबैभन्दा ठुलो समस्या जो बाहिर सुनिरहेको अवस्था छ, 3-4 वर्षदेखि एउटा ऐन ल्याउने भनेर विधेयकका रूपमा थन्काइरहेको अवस्था छ। त्यो भएर अहिले संसद सचिवालयमा एउटा विधेयक थन्किएको छ। त्यसैले मैले अब केही दिनभित्रमा संसद सचिवालयमा थन्किएको ऐनलाई म जस्ताको तस्तै संसदमा पेश गर्छु। संसदमा टेबल गरेर मैले अहिले त्यसलाई सम्बन्धित समितिमा पुर्याएर अहिले देशव्यापी रूपमा एउटा छलफलको विषयवस्तु पनि बन्न पुगेको छ।
यही डिसेम्बर 14 र 15 तारिकमा बाँकेको अगैयामा भारतमा कार्यरत पूर्व नेपाली लाहुरीहरूको लागि क्याम्प राखिँदैछ। नेपालीहरूको विभिन्न सुविधालाई मध्यनजर गर्दै 2 दिन उक्त क्याम्प राख्न लागिएको हो। विगतमा विभिन्न सेवामा रहेर भारतको सेवा गरी हाल पेन्सनमा आएका नेपाली लाहुरीहरूका लागि पेन्सन खान समस्या भएको कुरा सुल्झाउन उक्त क्याम्प राख्न लागिएको जनाइएको छ। क्याम्प भारतीय बिएसएफ र एसएसबीको आयोजनामा राख्न लागिएको हो।
खाद्य संस्थानले धानको मूल्य तोकिसकेर पनि खरिद गर्न ढिलाइ गरेपछि किसान सस्तोमै बेच्न बाध्य भएका छन्। किसानलाई मल बिउ किन्न पैसा अभाव हुँदा संस्थानले खरिद नगर्दै बिक्री गरेका हुन्। नेपालगञ्ज स्थित भेरी अञ्चल खाद्य संस्थानले 10 दिन अघि मोटा धानको मूल्य प्रति क्विन्टल 2050 रुपियाँ तोकेको छ, तर खरिद गर्न भने सुरु गरेको छैन। व्यवसायीले हाल 2000 रुपियाँमा खरिद गरिरहेका छन्। कान्तिपुर दैनिकमा खबर छ।
मध्यपश्चिम स्तरीय छनौटमा भलिबलतर्फ दाङ पहिलो भएको छ। हिजो नेपालगञ्जमा सम्पन्न प्रतियोगितामा रोल्पा दोस्रो र जुम्ला तेस्रो भए। नेपालगञ्ज रङ्गशालामा भएको फुटबलमा बर्दिया पहिलो भयो। उसले बाँकेलाई 1-0 पराजित गरेको छ। सुटिङको एयर पिस्तोलतर्फ बाँकेका बहदरुद्दिन अन्सारी 268 अङ्कसहित अग्रस्थानमा रहनु भएको छ भने बाँकेकै असद खाँ 262 अङ्कका साथ दोस्रो र दाङका केशव चौधरी 235 अङ्कका साथ तेस्रो स्थानमा हुनुहुन्छ। त्यस्तै भारोत्तोलनको छनौट खेलको पुरुष तर्फ 54 केजी मुनिको तौलमा दाङका कमल बिक पहिलो, बाँकेका खड्ग रोकाया दोस्रो र रोल्पाका दिल्ली परियार र सुर्खेतका लक्ष्मण गुरुङ तेस्रो हुनु भएको छ।
यसैबीच मध्यपश्चिमाञ्चल स्तरीय कराते प्रतियोगितामा सुर्खेत प्रथम भएको छ। जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा भएको प्रतियोगितामा सुर्खेतले 5 स्वर्ण सहित 11 पदक प्राप्त गरेको छ। उसले 5 रजत र 1 काँस्य पदक जितेको हो। यस्तै प्रतियोगितामा दाङ द्वितीय, रोल्पा तृतीय र बाँके चौथो भएको छ। दाङले 5 स्वर्ण सहित 1 रजत र 5 काँस्य जित्यो। रोल्पाले 3 स्वर्ण र 4 काँस्य तथा बाँकेले 3 स्वर्ण र 3 काँस्य पदक जितेको छ।
पश्चिम डायरीमा अब नागरिक मत, घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको सुर दिने अभियान चलिरहेको छ। आजको नागरिक मतमा यसै विषयमा बर्दियाको मैना पोखरका शिव देवकोटाको विचार।
महिला हिंसाको जुन चाहिँ विषय उठान भएर अहिले चाहिँ विश्व समुदायमा लगायत नेपालमा जुन चर्चा छ, मुख्य यसको कारक भनेको त सामाजिक चेतना होइन अनि रूढिवादी, यसलाई अन्त्यलाई भनेको नीति चाहिँ जुन हुन्छ यो रूढिवादी चेतनाबाट माथि ल्याएर चेतना नै विशेष हो भन्नु लाग्छ मलाई। कार्यक्रमहरू जुन आएको छ समाजमा त्यसलाई चाहिँ महिला होइन अब बालबालिकाहरू लगायत महिला र पुरुषमा जुन यो विभेद छ, यो विभेद होइन कि दुइटै बराबरी हो होइन, दुवैको चाहिँ समान भूमिका हुन्छ परिवारमा भन्ने कुराहरूको चेतना भयो भने यो कालान्तरसम्म कहिले यस्तो हुँदैन। हाम्रो देशको यसमा चाहिँ लगभग राजनीतिक प्रभाव पर्ने भएकाले पनि राज्यले अब चाहिँ अब आउँदा संविधानमा पनि यसलाई संशोधन गरेर महिलाहरूलाई उच्च न्याय हुने किसिमले चाहिँ संविधानमा संशोधन व्यवस्था भयो भनेदेखि लाग्छ महिलाहरू कहिल्यै हिंसा हुने छैनन्, राज्य चाहिँ महिला मुखी हो। विशेष त यो सामाजिक जुन परिप्रेक्ष्यमा हुन्छ नि विवाहका कुरामा देखि लिएर दाइजोका कुराहरू लगभग चाहिँ बढी देखिन्छ, यो मुख्य के हो त भन्दाखेरि चेतना।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्जको बागेश्वरी मन्दिरको भेटी व्यवस्थापन अपारदर्शी, आय व्यय पारदर्शी गर्न अदालतले दिएको निर्देशन 5 महिनादेखि लत्याइँदै।
ऊर्जा मन्त्रीकै गृह जिल्ला रुकुममा दैनिक 22 घण्टा लोडसेडिङ, बाँकेको अगैयामा भारतमा लाहुरे काम गरेकाहरूका लागि क्याम्प बस्दै।
सामाजिक सुरक्षा भत्ताको दुरुपयोग, छानबिन गर्न अख्तियार टोली जाजरकोटका गाउँमा, जाजरकोटमै सुन्तलाबाट वर्षमा 1.5 करोड भित्रियो।
र 7 राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल छनौटमा बर्दिया पहिलो, भलिबलमा दाङ र बर्दिया र सुटिङमा बाँकेको वर्चस्व।
पश्चिम डायरी कृष्णसारेफएम.ओआरजीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
प्राविधिक सहयोगी योगेशसँगै निशु र मतुला बिदा हुन्छौ। आज मङ्सिर 25 गते शनिबार, डिसेम्बर 10 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।